अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
नेपालगञ्जको ल्यान्डफिल साइट जग्गा खरिदमा 1.5 करोड अनियमितताको आशंका, मिलेमतोमा दोब्बर मूल्य तिरिएको छानबिन समितिको प्रारम्भिक रिपोर्ट।
बर्दियामा मुक्त कमलहरीलाई पहिचान सहितको परिचय पत्र वितरण सुरु, बर्दियाका बेपत्ता परिवारका आफन्तलाई 10 लाख राहत उपलब्ध।
इस्लामिक धर्मावलम्बीहरूको ईद उल अजहा बकराईद पर्व आजबाट सुर्खेत, सल्यान र दैलेखमा उच्च गतिको इन्टरनेट विस्तार हुँदै।
र उपल्लो डोल्पावासीको चामल 2 वर्षदेखि काठमाडौँमै, 1 वर्षभित्रमा सुदूरपश्चिमका विमानस्थल कालोपत्रे हुने।
Hyundai Traffic Safety।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौ, सुरक्षित रहौ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा, नेपालगञ्जको ल्यान्डफिल साइट बनाउनका लागि जग्गा खरिद गरिएको विषयको सन्दर्भ छ, जहाँ 1.5 करोड रुपियाँ अनियमितता भएको आशंका गरिएको छ। नेपालगञ्जको फोहोर फाल्नका लागि निर्माण प्रारम्भ भएको बाँके हिर्मिनिया स्थित ल्यान्डफिल साइटको जग्गा खरिद प्रक्रियामा झन्डै 1.5 करोड बढी रुपियाँको अनियमितता भएको प्रारम्भिक जाँचबाट खुलेको छ। 2070 सालमा बाँके हिर्मिनिया 7 तेलियन पूर्वामा खरिद भएको 12 बिघा 240 कट्ठा जग्गा खरिद प्रक्रियामा ठुलै खेल भएको छानबिन समितिले प्रारम्भिक तथ्य निकालेको हो। तत्कालीन समयमा उक्त जग्गा सरकारी मूल्याङ्कन अनुसार 44,000 रुपियाँ प्रति कट्ठा थियो। स्थानीय क्षेत्रमा खरिद गरिएको ल्यान्डफिल साइटको जग्गा सम्भाव्यता अध्ययनकै क्रममा कर्मचारीका पत्नी र नातेदारहरूले आफ्नो नाममा सस्तो खरिद गरेको र महँगो दरमा नगरपालिकालाई बिक्री गरेको पाइएको हो। दैनिक नेपालगञ्जमा छापिएको छ। छानबिन समितिका सदस्य बुद्धिसागर सुवेदीले भन्नुभयो, खरिद गरिएको जग्गा कृषियोग्य नभएका कारण स्थानीयहरूले 25,000 रुपियाँ प्रतिकट्ठामा कर्मचारीका नातेदारहरूलाई बिक्री गरेको खुलेको छ। अब यस विषयमा छानबिन जारी छ। झन्डै 1.5 करोड रुपियाँ अनियमितता भएको आशंका गरिएको छ। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
मुक्त घोषणाको 4 वर्षपछि बर्दियाका मुक्त कमलहरीले परिचय पत्र पाएका छन्। भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियाका मुक्त कमलहरीलाई पहिचान सहितको परिचय पत्र वितरण गर्नुभएको हो। 29 मुक्त कमलहरीले हिजो परिचय पत्र पाएका छन्। सरकारले 2070 असार 13 गते कमलहरी मुक्ति घोषणा गरेको थियो। कान्तिपुरमा खबर छ।
आज शनिबार इस्लामिक धर्मावलम्बीहरू ईद उल अजहा बकराईद मनाउँदैछन्। 3 दिनसम्म मनाइने यो मुस्लिमहरूको दोस्रो ठुलो पर्व हो। बकराईद अरबी क्यालेन्डर अनुसार 10 जिल हिज्जा हिजरी सम्बत 1438 परेको छ। यो इस्लामिक क्यालेन्डर अनुसार 12 महिना हो। हजरत इब्राहिम र हजरत इस्माइल को यादमा बकराईद मनाउने प्रचलन रहेको छ। अताउल कादरीले आजको दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
द्वन्द्वको समयमा राज्य र माओवादीबाट गैर न्यायिक हत्या गरिएका र बेपत्ता पारिएका परिवारलाई 10 लाखका दरले राहत उपलब्ध गराइएको छ। यो बर्दियाको खबर हो। शान्ति समिति सचिव उमेश गुप्ताले यसअघि 5 लाखका दरले उपलब्ध गराइएकोमा थप 5 लाख निकासा भएपछि उक्त रकम सम्बन्धित परिवारलाई वितरण गरिएको बताउनुभयो। 4 जना बाहेक सबैले रकम लगिसकेको उहाँले बताउनुभयो। जिल्लामा गैर न्यायिक हत्या भएको भन्दै 440 उजुरी परेको थियो। सशस्त्र द्वन्द्वका समयमा राज्यबाट 237, माओवादी विद्रोहीबाट 185 तथा नाम नखुलेको पक्षबाट 18 जनाको हत्या भएको उजुरी शान्ति समितिमा परेको छ। कान्तिपुरमा खबर छ।
जिल्ला समन्वय समिति बाँकेले बेरुजु फर्सेटमा ठूलो सफलता हात पारेको जनाएको छ। जिल्ला विकास समितिले अब 2073-74 13,72,69,670,000 फर्सेट गरेको हो। जिल्ला समन्वय समितिले बेरुजु फर्सेटका लागि लेखा अधिकृत दीपक रेग्मीको संयोजकत्वमा एउटा टिम नै बनाएर काम गरिरहेको छ। दैनिक नेपालगञ्जमै खबर छ।
जिल्लाको उत्तरी क्षेत्रका जनताले 2 वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन्। यो डुल्पाको खबर हो। केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन्। उपल्लो डुल्पाका लागि आर्थिक वर्ष 2072-73 छुट्याइएको 3800 क्विन्टल चामल र 3000 क्विन्टल नुन काठमाडौँकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताउनुभयो। नयाँ पत्रिका दैनिकमा रामचन्द्र नेउपानेले खबर लेख्नु भएको छ।
डुबानपछि बर्दियाका 60% ट्युबवेलको पानीमा कोलिफर्म देखिएको छ। खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बर्दियाका अनुसार बाढीग्रस्त क्षेत्रको पानीको नमुना परीक्षण गर्दा 60% ट्युबवेलमा कोलिफर्म भेटिएको हो। परीक्षणका लागि लिइएको 41 ट्युबवेलको नमुनामध्ये 24 वटामा कोलिफर्म देखिएको र बाँकी 17 वटामा नदेखिएको कार्यालयले जनाएको छ। कोलिफर्म देखिएका ट्युबवेलको पानी पिउँदा झाडापखाला, आउँ, हैजा, टाइफाइड लगायतका रोग लाग्ने गर्छ। खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका प्रमुख दिलीप कुमारले बाढी प्रभावित क्षेत्रमा ट्युबवेल डिसइन्फेक्सनका लागि ब्लिचिङ पाउडर प्रयोग गरी सफाई अभियान चलिरहेको छ। यज्ञप्रसाद सापकोटाले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
धनगढीको गेटा विमानस्थल कालोपत्रे भएसँगै सुदूरपश्चिमका थप 3 वटा विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने भएका छन्। बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफे बगर विमानस्थल यसै आर्थिक वर्षमा कालोपत्रे हुने भएका हुन्। गत वर्ष यी 3 वटै विमानस्थल कालोपत्रे गर्ने ठेक्का सम्झौता भइसकेको छ। असामको साफे बगर विमानस्थलको कालोपत्रे 2074 फागुनभित्रै सक्ने गरी ठेक्का सम्झौता भएको हो। यसको अहिलेसम्म 30% काम सकिएको योजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर योगेन्द्र शर्माले जानकारी दिनुभयो। शिवराज भट्टले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
सरकारले प्रदेश नम्बर 6 का 3 जिल्लामा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने भएको छ। ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सुर्खेत, दैलेख र सल्यानमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याइने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको योजनाअनुसार प्राधिकरणले सो कार्यका लागि हिजो उल्लेखित जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पूर्वाधार विस्तार गर्न भन्दै सेवा प्रदायकबाट बोलपत्र समेत आह्वान गरेको गोपाल साउदले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। पश्चिम डायरीमा बाढी प्रभावित क्षेत्रका नागरिकहरूको स्वास्थ्य अवस्था,
भाइरल ज्वरो अनि गएर सिजनल यो कमन कोल्ड भन्छौँ हामी, कमन कोल्डको कुराहरू भए, छालाका रोगीहरू, केही अनि फेरि पेट गडबड भएको जस्तो झाडा पखाला, ती रोग रोगीहरू अलि बढी देखिएका हुन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही 2014 प्रवेश परीक्षा मिति यही 2024। सम्पर्क नम्बर 081-525-570, 98-496-2324, 98-585-2725 र 98-587-50-132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363389।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको 4 वर्षे बिएससी सिएसआइटी विषयको 2074 सालको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस क्षेत्रकै त्रिवीको एकमात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दक्ष तथा अनुभवी स्थायी प्राध्यापकहरूद्वारा सेमिस्टर प्रणाली अनुसार पठन पाठन हुने 4 वर्षे स्नातक तह बिएससी सिएसआइटीमा इच्छुक विद्यार्थीहरूका निमित्त 2074 सालको लागि नयाँ भर्ना खुलेकोले आवेदन यही साउन 17 गतेदेखि रु 1200 यस क्याम्पसमा प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फारम बुझाउने अन्तिम मिति यही भाद्र 14 गतेसम्म र दोब्बर दस्तुर भाद्र 19 गतेसम्म रहेको जानकारी गराइन्छ। प्रवेश परीक्षा भाद्र 24 गते दिनको 12 बजेदेखि 2 बजेसम्म हुनेछ। यस सम्बन्धमा थप जानकारीका लागि यस क्याम्पसको बिएससी सिएसआइटी शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 98582154 सहायक क्याम्पस प्रमुख विज्ञान।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाढी प्रभावित क्षेत्र राप्ती सुनारी गाउँपालिका, डुडुवा गाउँपालिका र नरेनापुरका विभिन्न गाउँका अधिकांश पीडित बिरामी पर्न थालेका छन्। प्रभावित क्षेत्रका नागरिकहरू ज्वरो आउने, टाउको दुख्ने, रिङटा लाग्ने, छाला चिलाउने समस्याले ग्रसित बन्दै गइरहेका छन्। बाढी प्रभावितहरूको स्वास्थ्य अवस्था र सञ्चालित स्वास्थ्य सरसफाई कार्यक्रमबारे कुराकानी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्का।
भन्दा अगाडि पनि हामीले भनिसकेका छौँ होइन, केही ज्वरो, भाइरल ज्वरो अनि गएर सिजनल यो कमन कोल्ड भन्छौँ हामी, कमन कोल्डको कुराहरू भए, छालाका रोगीहरू केही, अनि फेरि पेट गडबड भएको जस्तो झाडा पखाला, ती रोगीहरू अलिक बढी देखिएका हुन्।
अब यो बाढी प्रभावित क्षेत्रमा चाहिँ स्वास्थ्य शिविरहरू सञ्चालन गरिराख्नु भएको छ, यसलाई चाहिँ कसरी व्यवस्थापन गरिराख्नु भएको छ?
यो स्वास्थ्य शिविरको कुरा गर्दाखेरि हामीले बाढी भएको दोस्रो दिनदेखि हामी त्यसलाई शिविरको रूपमा धेरै ठाउँमा हाम्रो जनस्वास्थ्यकै पहलमा धेरै ठाउँमा गऱ्यौँ र अहिले 39 हाम्रो सरकारी पहलमै 39 ठाउँमा शिविरको मार्फत सेवा गऱ्यौँ भने त्यसको एक हप्ताभन्दा अगाडि हामीले के निर्णय गऱ्यौँ भने हाम्रै आफ्नै स्वास्थ्य संस्थाहरू मार्फत स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, गाउँघर क्लिनिक, खोप क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट त्यो स्वास्थ्य सेवाहरू उपलब्ध गराइरहेका छौँ।
स्वास्थ्य शिविर पनि सुगम क्षेत्रमा चाहिँ सञ्चालन धेरै भए, अब अलि विकट ठाउँमा चाहिँ भएन भनेर चाहिँ जनगुनासो पनि आयो, के छ?
यो सुरुमा धेरै राम्रो समन्वय भएको थियो। हामीले जुन ठाउँमा जानुपर्छ होइन त्यो ठाउँमा मात्रै जानको लागि हामीले धेरै त्यो बाढी गएको पहिलो हप्ता त्यसरी गऱ्यौँ र त्यसरी नै गएको थियो। तर पछिल्लो समयमा कस्तो भयो भने अलिकति स्थिति पनि अलि राम्रो सुधार उन्मुख उसमा गयो, धेरै रोगीहरू त्यसरी आएर जुन प्रकोप फैलिने, महामारी फैलिने अवस्थामा रहेन। तर पछिल्लो अवस्थामा कस्तो रह्यो भने अब हामीसँग हामीलाई चाहिँ जानकारी चाहिँ गराउने, हामी जाँदैछौँ भन्ने, तर हामीले यो ठाउँमा जानुहोस् अथवा त्यहाँको स्वास्थ्य चौकीले भनेको ठाउँ त्यो ठाउँमा चाहिँ नगएर अलिकति आफूलाई त्यो पाएक पर्ने ठाउँमा चाहिँ गएर हामी त्यहाँ जाँदैछौँ है भन्ने किसिमको काम चाहिँ धेरै त्यो शिविरहरूमा त्यस्तो भएको छ। हामीलाई पनि यो एकदम दुःख लाग्दो कुरा हो।
यसमा चाहिँ अब कस्ता किसिमका बिरामीहरूलाई चाहिँ अलिक उच्च प्राथमिकतामा राखेर सेवा चाहिँ अब सञ्चालन गर्नुभयो?
अब यहाँले भनेको जस्तो आमा बच्चा, अब त्यो त एकदमै जहिले पनि हाम्रो प्राथमिकतामा पर्छन् र अहिले यति बेला के भने त्यो बाढीले गर्दाखेरि परेको अप्ठ्यारोलाई जस्तो अब फिजिसियनहरू विशेष गरेर उहाँहरूको बढी भूमिका रहने भएकोहरूले हामीले सरकारी क्षेत्रबाट जानेमा उहाँहरूलाई बढी जोड गरेका थियौँ भने अहिले पछिल्लो समयमा आएर त जस्तो आँखाका कुराहरू पनि छन् भने अरू विशेषज्ञ डाक्टर साहबहरू पनि गएर सेवा दिइरहनु भएको छ। अब त्यसमा अब जस्तै विशेष गरेर प्रजनन स्वास्थ्यका कुराहरू बढी केन्द्रित भएका छन्
र अन्त्यमा चाहिँ बाढी प्रभावित क्षेत्रमा पनि र अन्य क्षेत्रमा पनि यो भाइरल ज्वरो अनि स्क्लेरोसिस भनेर चाहिँ यो बढी चाहिँ भेटिएको भनेर चाहिँ स्वास्थ्य कर्मीहरूले भन्नुभयो, कस्तो किसिमको रोग हो र यसबाट कसरी सुरक्षा सतर्कता अप्नाउन सकिन्छ?
यो सिजनको समयको कारणले आएको एउटा ज्वरो पनि हो होइन, यो समय परिवर्तन हुँदाखेरि त्यो धेरै उसमा हुन्छ र अहिले हामीले केही बिरामीहरूको जाँच गर्दाखेरि त्यसलाई H1N1 भन्छौँ, सिजनल फ्लू, त्यसबाट कसरी बच्न सकिन्छ होइन, जस्तो अब हात मिलाउने ठाउँमा नमस्ते गर्ने, हात छिउ नगर्ने, अलि सरसफाइमा बढी ध्यान दिने कुराहरू, हामी चाहिँ महिला स्वास्थ्य स्वयंसेविका, त्यसको उपचार गर्ने एउटा पद्धति छ, त्यो निर्देशिका स्वास्थ्य संस्थाहरूमा पठाउने, हाम्रो हस्पिटलहरूमा त्यहाँ चाहिँ ओरिएन्टेसन गर्ने, आज पनि एउटा ओरिएन्टेसन छ यहाँ हाम्रो नेपालगञ्ज मेडिकल कलेजमा, यी कामहरू भइसकेका छन् र ठाउँ ठाउँमा त्यो पोस्टरहरू फ्लेक्स टाँच्ने, हाम्रो यो सहरमा पनि बढी मान्छेको भिड हुने ठाउँ बोर्डरमा त्यो कुराहरू राख्ने र ज्वरो आएको अलि ज्वरो लामो अलि उच्च ज्वरो भएकोलाई विशेष सतर्कता लिने स्वास्थ्य संस्थाहरूमा जाने कुरामा चाहिँ विशेष जोड गरेका छौँ भने, यो हजुरले स्क्रब टाइफस पनि भन्नुभयो, यो पनि त्यो सानो एउटा किर्ना किर्ना ले किर्नै त होइन, सानो किर्ना जस्तो त्यो माइटले टोकेर हुने भएकोले त्यो अब धेरै ठाउँमा पुरै अब कपडा लगाएर बस्ने त्यो सम्भावना छैन गाउँ गाउँमा, अब त्यही पनि कस्तो भने सरसफाइमा बढी ध्यान दियो भने त्यो पनि टोक्दैन र त्यसबाट डराउनु नपर्ने कुरा के हो भने औषधि छ, हामीले त्यो निर्देशिकाहरू स्वास्थ्य कर्मीहरूलाई पठाइसकेका छौँ र उहाँहरूले त्यो डक्सिसाइक्लिन, इरिथ्रोमाइसिन जस्ता औषधिहरू गर्यो भने त्यसबाट धेरै डराउनु पर्ने अवस्था चाहिँ होइन।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खेमबहादुर खड्का र कमला हमाल। अब अर्को सन्दर्भ, बाँकेमा एचआईभी संक्रमितको संख्या घट्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एचआईभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको पाइएको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 53 पुरुष, 26 महिला र एकजना तेस्रो लिङ्गीमा एचआईभी पोजिटिभ देखिएको छ। यस्तै अघिल्लो आर्थिक वर्ष 2071-72 61 पुरुष, 33 महिला र एकजना तेस्रो लिङ्गी एचआईभी पोजिटिभ बिरामी परेको फेला परेका थिए। नागरिक पश्चिमेलीमा खबर छ।
दाङका किसानले 1300 जग्गा धनीसँग आधा जग्गा माग गरेका छन्। जग्गा धनी धेरै भए पनि जग्गा माग गर्ने किसान भने झन्डै 500 मात्र रहेका छन्। जग्गामा रहेको मुहानी हक अनुसार जग्गा माग गर्न सरकारले दिएको एक वर्ष अवधिमा यस्तो माग भएको हो। एकजना किसानले झन्डै 25 जनासँग जग्गा माग गर्दै निवेदन दिएको जिल्ला भूमि सुधार कार्यालयले जनाएको छ। सरकारले 2073 साल भदौ 6 गतेदेखि 2074 साल भदौ 5 गतेसम्म मुही किसानहरूलाई जग्गा धनीबाट आधा जग्गा माग गर्दै निवेदन दिने समय दिएको थियो।
आधुनिक मेसिनको प्रयोग बढेसँगै दैलेखका ग्रामीण बस्तीमा समेत ढिकी, जाँतो र ओखल प्रयोग गर्दै गएको छ। गाउँगाउँमा अन्न कुटानी र पिसानीका लागि विद्युतीय र पानी मिल सञ्चालन हुन थालेपछि पुराना कुटानी पिसानीका साधन हराएका छन्। लोप हुँदै गएका ढिकी जाँतोको प्रयोग चाडपर्वमा मात्र हुन थालेको छ। ज्योति कटुवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
मालपोत कार्यालय बाँके र प्रमुख मालपोत अधिकृतलाई विपक्षी बनाएर उच्च अदालत नेपालगञ्जमा हिजो रिट दायर गरिएको छ। सार्वजनिक सरोकारको विषयमा अधिवक्ता लोकबहादुर शाह र लेखापट्टी व्यवसायी जगदम्बा प्रसाद पाठकले यस्तो रिट दायर गर्नुभएको हो। गएको साउन 1 गतेबाट अनलाइन प्रक्रिया सुरु गरिएको भए तापनि दक्ष जनशक्तिको कमी, पर्याप्त मात्रामा साधन स्रोत अभाव, अनलाइन सेवा सम्बन्धी निश्चित मापदण्डको अभाव, सेवाग्राहीलाई सो कुराको सूचना प्रवाहको अभावका कारण कार्यालयबाट प्रवाह हुने दैनिक सेवा सुविधा सेवाग्राहीले सहज र सुविधाजनक रूपमा पाउन नसकेको भन्दै मुद्दा दायर गरिएको उल्लेख छ।
नेपालगञ्ज स्थित बिपी चोकमा मिलिनियम डेस्कटप एन्ड एजुकेसन पसल सञ्चालन गर्दै आउनुभएका नसिम अहमद विद्युत प्राधिकरणले लो भोल्टेजले हैरानी खेप्दै आउनुभएको गुनासो सुनाउनु भएको छ। लो भोल्टेजकै कारण 2-3 दिन अघि मात्र 3 लाख मूल्यको प्रिन्टर र फोटोकपी मेसिन बिग्रिएको बताउँदै उहाँले भन्नुभयो, विद्युत प्राधिकरणले नियमित र एकनासको विद्युत भोल्टेज नदिँदा पसलमा विद्युतीय सामग्री बिग्रन थालेका छन्। लो भोल्टेजले नोक्सानी शीर्षकमा टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा चरणबद्ध निर्वाचन बारे नागरिक प्रतिक्रिया।
दुई चरणको चुनाव भने अब एक चरणमा भइदिएदेखि राम्रो हुन्थ्यो, खर्च कम लाग्ने, अब कर्मचारीलाई पनि त्यति दुःख हुन्थेन।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको पहिलो चरणमा 32 र दोस्रो चरणमा 45 जिल्लामा पर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। मङ्सिर 10 गते आइतबार हिमाली र उच्च पहाडी गरी 32 अनि दोस्रो चरणमा मङ्सिर 21 गते बिहिबार पहाडी तथा तराईका 45 जिल्लामा निर्वाचन गर्ने निर्णय गरिएको छ। चरणबद्ध निर्वाचन शैलीका विषयमा के भन्छन् त सर्वसाधारण? सुनौ साथी शम्भु प्रसाद थारूले सङ्कलन गरेको नागरिक आवाज।
म सुदीप नरसिंह राणा। निर्वाचन आयोगले पनि उनीहरूको मेन पावरले अलिकता नभ्याउने र अर्को कुरा सम्पूर्ण अब सुरक्षाकर्मीहरूलाई पनि परिचालन गर्नुपर्ने, अब यी सबै कुराहरू अलिकता पुग अपुग जस्तो हुने भएको हुनाले अब यो दुई चरणमा निर्वाचन जुन निर्धारण गरेको छ यसले खासै केही फरक पर्दैन।
सोमबहादुर थापा छेत्री, किनभने हिमाली क्षेत्र र तराई क्षेत्र भएको हुनाले यो देशमा अब पहाडी क्षेत्रमा तपाईँ कार्तिकदेखि नै हिउँ पर्न सुरु हुन्छ अनि त्यसले गर्दा त्यहाँ भोट हाल्न जानको लागि धेरै अप्ठ्यारो हुन्छ, त टाढा छ त्यहाँको, त्यसले गर्दा त्यो पनि ठिकै हो। एकै चरणमा गर्दै त हुन्थ्यो, केही समस्या होला नि त राज्यको।
दिलबहादुर नेपाली। दुई चरणको चुनाव भने अब एकै चरणमा भइदिएदेखि राम्रो हुन्थ्यो, खर्च कम लाग्ने, अब कर्मचारीलाई पनि त्यति दुःख हुन्थेन, सुरक्षा पनि त्यति खट्न पर्ने स्थिति हुन्थेन, धाँधली पनि हुनसक्छ दुई चरणमा गर्दाखेरि, जस्तो भरतपुरमा भयो त्यस्तो किसिमको भोलि हुनसक्छ।
गुरुङ, यो त एकदम यो नेपाली जनतालाई दुःख दिने काम र चाहिँ यो राष्ट्रको ढुकुटी सिद्ध्याउने काम मात्रै हो। चुनाव भनेको एकै चरणमा गर्न सकिन्छ भने जब निर्वाचन आयोगले बोलिसकेपछि अनि दुई चरणमा गर्नुपर्छ भनेर चाहिँ यो अलिकति षड्यन्त्रमूलक लाग्छ मलाई।
चेतवार गुरुङ, यो सम्बन्धीमा यो सरकार नै नलाग जस्तो लाग्छ मैले। यो मन्त्रीमण्डलले यो दुई दुई चरण गर्नाले यो बढी खर्चिलो र अनि आफू अनुकूलको यो सरकारले यो दुई चरणमा गर्दैछ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाका नरबहादुर नेपाली मुसलधारे पानीमा भिज्दै बाबिया चौर आइपुग्नु भयो। आफ्नै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तप्त बहादुर विष्टको स्वागतका लागि आउनुभएको उहाँ निकै हर्षित हुनुहुन्थ्यो। धेरै वर्षपछि हामीले मन्त्री पाएका छौँ, अब यो क्षेत्रको विकासले गति लिनेमा आशावादी छौँ, उहाँले भन्नुभयो। सांसदको भूमिकामा रहँदा गरेको विकासको गतिलाई मन्त्रीको भूमिकाले अझ तीव्र बनाउनेमा ढुक्क छौँ। नागरिक पश्चिमेलीमा खबर छ।
डोल्पाको मुडेचुला 3 अधलेख स्थित नमस्ते मोबाइलको टावरमा खराबी आएपछि एक सातादेखि गाउँपालिकाका सबै वडा सम्पर्क विच्छेद भएका छन्। यस्तै बझाङको खबरमा तलकोट गाउँपालिकामा यसलाई फेरि सुन्नुहोस्। तलकोट गाउँपालिकाको मेल बिसौनाकी हरिना देवी सिंह भर्खरै 30 वर्ष पुग्नुभयो। उहाँले 6 सन्तान जन्म दिइसक्नु भएको छ। छोराको आशमा अनमेल र बहुविवाह पनि बढ्दैछ। 30 वर्षमै 6 सन्तान पाउने धेरै छन् त्यहाँ। दोस्रो बिहे गर्न श्रीमतीको दबाव हुन्छ। छोराको आशमा वर्षेनी छोरी जन्माउँदैछन्। बझाङवासी वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन मङ्सिरमै सम्पन्न हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन कञ्चनपुरले हिजो महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनको मिति हेरफेर नहुने बताउनुभयो। पश्चिम टुडेमा दुर्गा उपाध्यायले खबर लेख्नु भएको छ।
जाजरकोट सडक निर्माण पूरा भएको 10 वर्ष बितेको छ। बनगार, पासागाड, खोदा, गोजी खोला लगायत आधा दर्जनमा पुल बन्न सकेका छैनन्। सडकमा पर्ने खोलामा पुल निर्माण नहुँदा बर्सातमा खोला बढेपछि यातायात अवरोध हुने गरेको छ। पानीको बहाव बढेर यातायात अवरोध हुँदा यात्रुलाई आवतजावतमै शास्ति भएको छ। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
अन्तिम साता आएको बाढीले कैलालीमा धानबालीमा क्षति गरेपछि पीडित किसान भोकमरीको चिन्तामा छन्। खानाको गुजारा चलाउने मात्र नभई धेरै किसानले उत्पादन गरेको धान बेचेर घर खर्च समेत चलाउने गरेका थिए। पश्चिम टुडेमा खबर छ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले बाँकेका 3 मेडिकल क्लिनिक सिल गरेको छ। यसै साता गरिएको अनुगमनबाट दर्ता नभएर सञ्चालन गर्नुका साथै औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गरेको भन्दै बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर 5 मोडर्न हेल्थ क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 20 प्रिन्स हेल्थ क्लिनिक र कोहलपुर हाईस्कुल नजिक रहेको बिसी हेल्थ क्लिनिकलाई सिल गरिएको विभागले जनाएको छ।
बैतडीको गोठाला पालनकी किशोरी सीता भट्ट अहिले बाल विवाह रोक्नका लागि अभियन्ता बनेर हिँड्ने गर्नुभएको छ। उहाँले 16 वर्षको उमेरमा गर्ने आँटेको विवाह रोक्नु भएको छ। बाल विवाह गर्नुहुन्न भन्ने जनचेतनामूलक सन्देश लिएर उहाँ गाउँघर डुल्ने गर्नुहुन्छ। सीता जस्तै बैतडीका थुप्रै किशोरीहरू अहिले आफू पनि उमेर नपुगेर विवाह नगर्ने प्रतिबद्धता जनाउँदै आआफ्नो गाउँघरमा बाल विवाहबारे जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छन्।
पश्चिम डायरीमा अब नागरिक मत, छाडा पशु चौपाया नियन्त्रणका दीर्घकालीन उपायका विषयमा आजको नागरिक मत केन्द्रित छ। सुनौ, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 18 कारकान्दोका राजकुमार बरहीको विचार।
उनीहरूलाई मात्रै कानी होजमा जम्मा गर्नु पर्यो। कानी होजमा जसको सामान हुन्छ आउँछ लैजान्छ, नआए नआएपछि लिलाम गर्नु पर्यो। त्यो पनि लिलाम हुन नसके मान्छे लिएर नआएपछि जङ्गलतिर खाडिदिनु पर्यो। पहिचान गर्न लागि अब कसको त्यो यकिन हुन्न, लाग्नु पर्यो कसो के हो। अब कम्चाइ त कहिले लाग्दैन, त नेपालको कम्चाइ लागेपछि कसो के हो थाहा पाएपछि जानकारी दिनु पर्यो। अब नआएपछि लिलाम गर्नु पर्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जको ल्यान्डफिल साइट जग्गा खरिदमा 1.5 करोड अनियमितताको आशंका, मिलेमतोमा दोब्बर मूल्य तिरिएको छानबिन समितिको प्रारम्भिक रिपोर्ट।
बर्दियामा मुक्त कमलहरीलाई पहिचान सहितको परिचय पत्र वितरण सुरु। बर्दियाका बेपत्ता परिवारका आफन्तलाई 10 लाख राहत उपलब्ध।
इस्लामिक धर्मावलम्बीहरूको ईद उल अजहा बकराइद पर्व आजबाट सुर्खेत सल्यान र दैलेखमा उच्च गतिको इन्टरनेट विस्तार हुँदै।
र उपल्लो डोल्पावासीको चामल 2 वर्षदेखि काठमाडौँमै, 1 वर्षभित्रमा सुदूरपश्चिमका विमानस्थल कालोपत्रे हुने।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज भाद्र 17 शनिबार, सेप्टेम्बर 2 तारिख। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार